नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसीको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz पुटुल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म, रेडियो मुक्ति 95.5 MHz पुटुलबाट हरेक सोमबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म, रूपन्देही एफएम 102 MHzबाट हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले नवलपरासी पश्चिम र कपिलवस्तुमा उखु किसानको अवस्थाका विषयमा रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा उखु किसानहरूको अवस्था र किसानहरूले पाएको समस्याका विषयमा कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीसँग गरिएको कुराकानी।
वर्तमान उद्योगीहरूको अगाडि दुई तिहाईको सरकार अहिले नमस्तक छ। उनीहरूलाई दुई तिनजनाको खुट्टा ढोग्नु भन्दा तिनीहरूलाई जेलमा बन्द गर्दा कमसे कम 2 लाख उखु कृषकहरू त्यसबाट लाभ पाउँछ।
कार्यक्रममा नवलपरासी जिल्लाका उखु किसानहरूको समग्र अवस्था के कस्तो रहेको छ, सो विषयमा उखु उत्पादक कृषक समिति नवलपरासी पश्चिमका अध्यक्ष उमेश चन्द्र यादव सँग गरिएको कुराकानी।
समयमा मूल्य निर्धारण गर्नु, समयमा भुक्तानी पाउनु, उन्नत जातका बिउ बिजनहरू उपलब्ध गराउनु र सही समयमा मल खादको व्यवस्थापन गर्नु लगायतका विषयहरू नेपाल सरकारको दायित्वभित्र पर्छ। त्यो कुनै पनि नेपाल सरकारले जिम्मेवारी बोध गरेको हामीले देखेनौ।
साथमा उखु किसानका समस्याहरूको समाधानका लागि लुम्बिनी प्रदेश सरकारले के गरिरहेको छ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर गेवालीसँग गरिएको कुराकानी।
सँगै मन्त्रालयसँग त्यति विवरण कुरा मात्रै भएको, अन्य कुराहरू समन्वय गर्न र हामीहरूलाई कुनै त्यस्तो किसिमको जानकारी माथिबाट पठाउनु भएको छैन र उखु कृषकहरूको पनि कुनै पनि त्यस्तो किसिमको गुनासो नआएको कारणले हामीहरू अगाडि बढ्न नसकेको अवस्था हो।
आजको कार्यक्रममा समेटेका छौँ। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। अब प्रस्तुत गर्छौ नवलपरासी पश्चिम र कपिलवस्तुमा उखु किसानको अवस्थाका सन्दर्भमा तयार पारिएको रेडियो सामग्री। तराईमा उत्पादन हुने मुख्य बाली मध्ये उखु पनि एक प्रमुख तथा महत्वपूर्ण नगदे बाली हो। क्षेत्रफलको हिसाबले नेपाल विश्वमा उखु खेती गर्ने देशहरूको सूचीमा 34 स्थानमा पर्दछ। खेती गरिने क्षेत्र प्रति हेक्टरका आधारमा 34 स्थानमा परे पनि उत्पादनको कसीमा हेर्दा नेपाल विश्वको 39 बढी उखु उत्पादन गर्ने देशमा पर्दछ। विश्वमा उत्पादन हुने कुल उखु मध्ये 0.16% नेपालमा उत्पादन हुने गरेको अध्ययनले बताउँछ। खेती गरिएको क्षेत्रफलको दाँजोमा उत्पादनमा कमी आउनुको प्रमुख कारण समयमा सिंचाईको सुविधा नहुनु, रासायनिक मल बजारमा सहज उपलब्ध नहुनु, चिनी मिलबाट उखु बिक्रीको रकम लामो समयदेखि नपाउनु, परम्परागत कृषि शैली छाडी वैज्ञानिक शैलीमा जान नसक्नु, माटोको उर्वरतामा कमी आउनु, खेती संरक्षणका लागि पर्याप्त जनशक्ति नहुनु र उखु बालीको समयमै सरकारले बिक्री रकम र अनुदान रकम तोक्न नसक्नु जस्ता प्रमुख कारणहरू देखिन्छन्। खाद्य र कृषि संगठन कर्पोरेट 2018 तथ्याङ्क अनुसार नेपालको कुल खेतीयोग्य जमिन मध्ये 71,466 हेक्टर जमिनमा उखु बाली लगाइन्छ। उक्त खेतीबाट वर्षेनी 32,34,711 टन उखु उत्पादन हुने गर्दछ। यो तथ्याङ्कबाट सहजै अनुमान लगाउन सकिन्छ कि उखु बाली नेपालका प्रमुख नगदे बाली मध्ये प्रमुख बाली रहेको हो। यो तथ्याङ्कबाट सहजै अनुमान लगाउन सकिन्छ कि उखु बाली नेपालका प्रमुख नगदे बाली मध्येको एक हो। तराई क्षेत्रको सन्दर्भमा हेर्ने हो भने यो सबभन्दा प्रमुख नगदे बाली हो भने नवलपरासी पश्चिम जिल्लामा कुल खेतीयोग्य जमिन 25,955 हेक्टर रहेको छ, जसमध्ये 5,000 हेक्टर जमिनमा उखु खेती गरिन्छ। जिल्लामा 3 चिनी मिल र 117 करसर भेली उद्योग रहेका छन्। जिल्लाका 3 चिनी मिलहरू लुम्बिनी चिनी मिल, इन्दिरा चिनी मिल र बागमती चिनी मिल रहेका छन्। विगत लामो समयदेखि चिनी मिलका सञ्चालकहरूबाट आफ्नो उखु खेतीको बिक्री बापत पाउनुपर्ने भुक्तानी प्राप्त नगरेपछि 2076 साल पुष महिनामा देशभरका पीड़ित उखु किसानमा अलि अलिअलि अडिएको धैर्यताको बाँध भत्कियो। त्यसैको उपज स्वरूप सर्लाही र नवलप्रासीका उखु किसानहरूले एक सरो कपडामा काठमाडौँ स्थित माइतीघर मण्डलामा धरना बसे। एकातर्फ चिनी मिलबाट उखुको रकम नपाउनु र अर्कोतर्फ बैंकले कृषकहरूले धितो राखेको जग्गा जफत गरिदिने डर कृषकहरूमा रहेको छ। सरकारले 2076 साल माघ 7 गतेसम्म भुक्तानीका लागि पहल गरिदिने लिखित सम्झौता गरेपछि आन्दोलन स्थगित भयो, तर एक वर्ष बित्न लाग्दा समेत जिल्लाका किसानले आफ्नो बाँकी बकौता रकम पाएनन्। चिनी मिलको व्यापारमा रकम भुक्तानीको अनिश्चितता र व्यापारिक इमान्दारिताको कमी हुँदा किसानमाथि दुःख र गरिबीको ठूलो वज्रपात पर्यो। अन्य खेती किसानीबाट हुने आमदानीको दाँजोमा कम लागतमा बढी आमदानी हुने आशामा उखु किसानले गरेको लगानी नै चिनी उद्योगीले भुक्तानी नगर्दा किसानले थप पीडा भोगेका हुन्। यस वर्ष उनीहरूको दुःखमाथि अर्को दुःख थपिदियो कोविडकोले। उनीहरूले ज्याला मजदुरीको अवसर पनि पाएनन्, त्यसकारण यो वर्षका चाडपर्व पनि खुसीसँग मनाउन नपाएको उनीहरूको गुनासो छ। वर्षौंदेखि ठूलो समस्यामा पिल्चिरहेका उनीहरू कृषिबाट नै पलायन हुने अवस्थामा पुगेका छन्। चिनीमा राम्रो उब्जनी र आर्थिक आमदानीको बलियो स्रोत बनेको यो खेती आजभोलि चिनी मिलको शोषणका कारण धरापमा परेको छ। उखु खेतीमा लागेका कृषकहरू यस खेतीबाट पलायन भई केरा खेती र अन्य तरकारी खेतीमा लागेका छन्। यो दुःखदायक आर्थिक अवस्थाको पुनरुत्थान र आफ्नो उत्पादनमाथिको अधिकार स्थापित गर्नका निम्ति पछिल्ला वर्षहरूमा जिल्लाका उखु कृषकहरू संगठित र जागरूक हुन थालेका छन्। यो संघर्षको पछिल्लो उदाहरण 2076 साल पौष महिना काठमाडौँको कठाङ रिन्दो जाडोमा नवलप्रासी र सर्लाही जिल्लाका उखु किसानहरूले काठमाडौँमा गरेको आन्दोलन र संघर्षको कार्यक्रम हो। तराईको जिल्ला भएकोले धान गहुँ मकै लगायत मुख्य खेती उखु पनि हो। यो नगदे बाली भएको र धान उत्पादन नहुने र सिंचाई सुविधा कम हुने स्थानमा पनि उत्पादन हुने भएकोले देशभरि गरिने उखु खेती मध्ये क्षेत्रफलको हिसाबमा सबैभन्दा धेरै क्षेत्रफलमा उखु खेती हुने जिल्ला नवलप्रासी पश्चिम हो। नवलप्रासी जिल्लाको कुल खेती योग्य जमिन 25,955 हेक्टर जमिन मध्ये 5,500 हेक्टरमा उखु खेती गरिन्छ। विगतमा 7,000 हेक्टर जमिनमा खेती गरिने भए पनि पछिल्लो समयमा खेती गरिने क्षेत्रफलमा कमी आउन थालेको छ। जिल्ला उखु कृषक समितिको भनाई अनुसार यी कुरामा कमी आउनुको प्रमुख कारण नवलप्रासी जिल्लाका उखु किसानहरूले जिल्लाका चिनी मिलबाट उखु बिक्री गरे बापतको भुक्तानी रकम नपाउनु हो। कृषकहरूले आफूले आफ्नो जग्गा बैंकमा धितो राखेर खेतीको लागि खर्च जुटाउँछन्, तर आफूहरूले उब्जाएको बालीको रकम भुक्तानी नपाउँदा उनीहरू पीडित छन्। उनीहरूको आर्थिक उपार्जनको प्रमुख र एकमात्र स्रोत भएको उखु खेतीको लागत बापतको रकम पनि तिर्न नसक्दा एकातिर बैंकबाट उनीहरूलाई पैसा तिर्ने ताकेता छ भने अर्कोतर्फ दैनिक घरयासी खर्च जुटाउन पनि धौधौ परेको छ। आफ्नो बालीको उत्पादनको भुक्तानी रकम नपाए पश्चात घरयासी खर्च जुटाउनका निम्ति कृषकहरू ज्याला मजदुरी गर्दै आएका थिए। त्यो पनि यस वर्ष कोविडका कारण राम्ररी गर्न नपाएकोमा किसानहरू दुखी छन्। अब सुनौ उखु किसानहरूको अवस्था र किसानहरूले पाएको पीडाका विषयमा कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरी।
नेपाल सरकारले 2071-72 मा पछिको प्रति क्विन्टल अनुदान दिने भनेर निर्णय गरेछ, जो मुताबिक पेसाङ जिल्लाका किसानहरूलाई फेरि पुस्तमा उपलब्ध गराइसकेछ। कपिलवस्तुका किसानहरूको हकमा पूरा गर्दा त्यो पैसा हामी म पटक पटक म 34 पटक काठमाडौँ पनि त्यहाँ जिल्लामा दुईचोटि अनुदान बसे, पटक पटक यहाँ राजमार्ग समेत अवरोध गराए, तर त्यो पैसा धेरै आन्दोलन गरे। 2075/11/25 महिना एक गते मान्य मन्त्री स्तरीय निर्णय अनुसार अर्थ मन्त्रालयको पत्र अनुसार त्यो पैसा सम्बन्धित उद्योगले लिइसकेछ भनेर कुरा गर्नुभयो। अनि त्यो पत्र लिएर उद्योगी कहाँ गएर मैले पत्र ल्याएको छैन, ल्याएछु भने पैसा ल्याएको छैन, ल्याएछु भने सरकारले कारवाही गरोस् भन्ने कुरा गर्नुभएछ। अनि फेरि त्यो पत्र हामी त्यो लिएर गृह मन्त्रालयमा गएर गृह मन्त्रालयले पैसा लिइसकेछन् त्यही भएर उहाँ लिनुहोस् भन्नु, यो पैसा तपाईँहरू दिनुभएछ भने त्यो सरकारको जिम्मेवारी हो। अरूहरूको जिल्लाको हकमा पुरा गर्दा जिल्ला कृषि कार्यालय मार्फत त्यो अनुदानको पैसा उपलब्ध गराउनु भएछ, अनि हाम्रो पैसा सोझै किन उद्योगीलाई दिनुभएछ, त्यसपछि उहाँहरू प्रयोग गर्नु भएन। अनि उद्योगी कहाँ जाँदा मैले ल्याएको छैन, सरकारले भन्छ म दिइसकेको छु भने हाम्रो पैसा गयो त कहाँ।
भनेपछि अहिले पनि कपिल वस्तुको किसानहरूले अनुदान पैसा पाउनु भएको छैन,
अनुदानको पैसा पाएको छैन, अनि सरकारले उसमा आफ्नो
लोकप्रियताको लागि के गर्छ, मूल तोक्ने काम गर्छ। जस्तै यो वर्ष धानको मूल तोकेछ, गहुँको मूल तोकेछ। धानको मूल तपाईँको 27 रुपियाँ 65 पैसा तोकेछ, यो मोटो धानको मसिनो धानको 28 रुपियाँ 35 पैसा प्रति क्विन्टल प्रति केजी तोकेछ। तर बजारमा आगमन गर्नु त त्यहाँ किसान 18 देखि 19 रुपियाँ प्रति केजी बेच्नमा बाध्य छ। अनि तपाईँ पिताजी क्षमता छैन भने यो झगडा लगाउने मारपिट गराउने यो किन गर्नुहुन्छ? उखुको मूलको विषयमा कुरा गर्दा अहिले पनि 544 रुपियाँ नेपाल सरकारले उखुको मूल कायम गर्दैछ। तर त्यो किसानहरू अहिले 300 देखि 350 प्रति क्विन्टलमा बेच्न बाध्य छन्। यदि सरकार सित हिम्मत छैन क्षमता छैन भने त्यसको मूल्य निर्धारण किन गर्छ? 2071-72 सालमा नेपाल सरकारले 480 रुपियाँ मूल्य कायम गर्दा हाम्रो श्री महालक्ष्मी उद्योगीले
अनुपजी, अहिले कपिल वस्तुका किसानको पक्यौता रकम कति छ किसानले पाउनु पर्ने?
त्यो अनुदानको पैसा र त्यो सुगर फ्याक्ट्रीले किसानबाट ठगी गरेको रकम समेत गर्दा 9,68,000 रुपियाँको हाराहारीमा करिब हामी कपिल वस्तुका किसानले पाउनु पर्ने पैसा
भयो। अब यहाँहरूले पटक पटक आन्दोलन पनि गरिरहनु भएको छ र अहिले पछिल्लो समयमा पौषको मसान्त भित्र सबै पैसा चाहिँ किसानलाई दिने भनेर नेपाल सरकारसँग सहमति पनि भएको अवस्था छ। कतिको विश्वस्त हुनुहुन्छ तपाईँहरू यो मसान्त भित्रमा चाहिँ पैसा पाउने कुरामा कतिको विश्वस्त हुनुहुन्छ?
सम्झौता त सरकार पटक पटक सम्झौता गर्छ, म सम्झौता गर्दा गर्दै एकदम थाकिसकेछु हजुर। कहिले एक हप्तामा दिन्छु, कहिले 10 दिनमा दिन्छु भनेर सरकारले आफै सम्झौता गर्छ। अनसन बस्दा पनि भिडियोले मेरो अनसन स्थगन गराउँछ, एक हप्ताभित्र तपाईँ पैसा पाउनुहुन्छ भनेर 2075 सालमा मेरो अनसन स्थगन गराउँछ। तर त्यो पैसा पाइएन। अहिले पनि सरकारले त्यो सम्झौता गर्ने बेलामा एकै हाम्रो आन्दोलनलाई त छिटलो पार्न मात्रै त्यो सम्झौता गर्छ, तर त्यो लागू गर्ने बेलामा त्यो उनीहरू सरकारसित क्षमता छैन, व्यापारीहरू बेमानी छैन। त अहिले त्यो नेपालको पुरै उद्योगीहरूको कुरा गर्दा 3-4 जना उद्योगीहरू मात्रै बेमान रहेछन्। त्यो 3 जना बेमान उद्योगीहरूको अगाडि त 2.5 सरकार अहिले नमस्तै छ। उनीहरूलाई त 2-3 जनाको खुट्टा ढोग्नु भन्दा तिनीहरूलाई जेलमा बन्द गर्दा कमसे कम 100,00,000 कृषकहरू त्यसबाट लाभ पाउँछ, तिनीहरू सुखी हुन्छ। र 2-3 जनालाई यदि सरकारले अलिक कठोर तरिकाले कारवाही गरिदिएको भए आउने दिनमा अरू उद्योगीहरू ठगी गर्ने चेष्टा राख्ने थिएन। तर त्यस्तो कदम चाल्दैन सरकारले, सरकारले बरु उल्टे उनीहरूको मन बहाइराखेछ। अरू जिल्लाको उसमा कुरा गर्दा हेर्नु, अस्ति पनि त्यो गृह मन्त्रालयले त्यो 4 जनाको नाममा पक्राउ पुर्ची जारी गरेछ। हाम्रो उद्योगी भनेको त 5 नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता वीरेन्द्र कुमार कानोडिया जी, उनको नाम पनि समावेश गरेन उसमा।
अनुपजी, के कारणले हुन सक्छ त? के राजनीतिक कारणले हो कि अथवा किसानहरूको पक्षमा बोल्ने त्यति डरिलो खम्बा छैन भन्ने हिसाबले हो कि के कारणले हुन सक्छ?
राजनीतिक पहुँचको हिसाबले पनि हो। अब हेर्नु त हाम्रो वीरेन्द्र कानोडिया जी कति बदमाश रहेछ, उनी हाम्रो यो 5 नम्बर प्रदेशको विपक्षी दलको नेता पनि हुन्, पैसा भन्छन् कि मैले ल्याएको छैन भन्ने कुरा गर्छन्। तर म सरकारसित के आग्रह गर्छु, म उनले 3 वर्षभरि त्यो विधायक प्रदेश सांसद कतिपटक त्यो उखु किसानको मुद्दा उठाउनु भयो आफ्नो विधानसभामा, आफ्नो पार्लियामेन्टमा हाम्रो सांसदहरू कतिपटक त्यो मुद्दा उठाए, यिनीहरू त्यो भोट लिने बेलामा तर त्यो किसानलाई कसरी सुखी पार्ने, गरिबलाई कसरी सुखी पार्ने त्यो योजना त्यो चिन्तन चाहिँ राख्दैन।
अनुपजी, हामी कुराकानीको अन्तिममा छौँ, अन्तिममा हामीलाई सुनेर बस्नुहुने आम श्रोताहरूलाई के भन्नुहुन्छ र तपाईँको खु किसानहरूको सवालसँग सम्बन्धित निकायहरूलाई के भन्नुहुन्छ?
म सम्पूर्ण श्रोताहरूलाई धन्यवाद पनि दिन चाहन्छु कि हाम्रो कुरा सुनिदिनु भएछ, र उहाँहरूसित आग्रह के गर्न चाहन्छु, यो त्यो जति फर्स्ट नेताहरू छन्, दलालको कर्मचारीहरू छन्, तिनीहरू माथि भएर किसान बनेको सब किसान बनेको जस्तै चिकित्सकलाई भगवानको रूपमा लिन्छ, जसरी किसान भनेको त भगवान स्वरूप नै हो, किसान भएनन् भने त्यो चिकित्सक पनि बाँच्दैनन्। अरू यो मन्त्री अनि यो कर्मचारीहरू कोही बाँच्दैन, किसान भनेको यो नेपाल भनेको एउटा कृषि प्रधान देश हो, यहाँ 80% भन्दा बढी जनताहरू अहिले पनि कृषि उसमा आश्रित छन् व्यवसायमा। त्यही भएर म नेपाल सरकारसित आग्रह पनि गर्न चाहन्छु, सम्पूर्ण जनतासित अपिल पनि गर्न चाहन्छु। अहिले हेर्नुहोस् त नेपाल भनेको कृषि प्रधान देश हुँदा हुँदै हाम्रा त्यो
कृषकहरू यदि यही बढी मूल्य पाएको भए त्यो विदेशीहरूको त्यो चाकरी गर्नुपर्ने, गुलामी गर्नुपर्ने, खाडी मुलुकमा जानुपर्ने अवस्था हुँदैन। त्यही भएर नेपाल सरकारले एउटा यस्तो कानुन बनाओस्, एउटा यस्तो रोजगार गरोस्, यहाँ कृषि सबै लगभग 80% भनेको त धेरै जनता भए, त्यो उनीहरू आफ्नै व्यवसायमा आश्रित भए, त्यहीबाट धेरै पैसा कमाए भने देश आफै समृद्ध हुन्छ। यो विदेश जानु पर्दैन, कसैको चाकरी गर्नु पर्दैन, आफै समृद्ध हुन्छ भन्ने भन्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो कपिल वस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरी। अब लागौं उखु किसानका समस्याको समाधानका लागि प्रदेश सरकारले के कसरी काम गरिरहेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख श्रीधर घिमाली,
उखु कृषकहरूले उखु मिलबाट जुन पक्यौता रकम प्राप्त गर्नुपर्ने थियो, प्राप्त गर्ने सम्बन्धी कुनै पनि गुनासो पनि नआएको र केन्द्र सरकारले नै गरेको अवस्था भएको कारणले, जस्तो यो चालु आर्थिक वर्षदेखि धानको न्यूनतम मूल्य निर्धारण गरेर अगाडि बढ्ने प्रक्रिया सँगै कृषि तथा पशुपक्षी मन्त्रालय मार्फत खडा भयो र हाम्रो प्रदेश अन्तर्गत कपिल वस्तु रूप नवलप्रासी त्यस्ता कृषकहरूलाई पनि हाम्रो तर्फबाट के गर्न सकिन्छ यदि गुनासो आएमा त्यसमा चाहिँ हामी अगाडि बढ्न तयार भएको मैले जानकारी गराएँ।
यहाँले भन्नुभयो प्रदेश सरकारमा उखु किसानहरूले कुनै गुनासो पनि गर्नु भएको छैन र यो संघीय सरकारले हेरेको विषय भएकोले प्रदेश सरकारले पनि जानकार त रहेको तर गुनासो नआएको कारणले गर्दाखेरि त्यो विषयमा कुनै केही काम पनि नभएको कुरा गर्नुभयो र यहाँले अर्को पनि किसानहरू आउनुभयो भने हाम्रो पहल के हुन सक्छ त्यसमा प्रदेश सरकार चाहिँ सकारात्मक कुरा पनि जोड्नुभयो। प्रदेश सरकारले संघीय सरकारसँग पनि समन्वय पक्कै गरेकै होला। लुम्बिनी प्रदेश सरकारका दुईटा जिल्लाका किसानहरू पनि पीड़ित हुनुहुन्छ, यसमा संघीय सरकारसँग यहाँहरूको समन्वय सहकार्य अथवा त्यो विषयमा कुराकानी कतिको भएको छ, हुन्छ कि हुँदैन?
यसमा उखु सम्बन्धी सायदै समस्या परेर होला। अहिले हाम्रो संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तपाईँको प्रदेश अन्तर्गत उखु खेती गर्ने कृषकहरू कति हुनुहुन्छ, उखु स्टेटस के छ र विवरण उपलब्ध गराउनुहोस् भनेर हामीले जानकारी गराउनु यसको मतलब पनि वास्तवमा कति कृषकहरूले उत्पादन गर्नुहुन्छ र त्यो चाहिँ कुन मिलमा बिक्री गर्नुहुन्छ त्यो कुरो जानकारी लिनको लागि हामीसँग विवरण माग गरेको जस्तो लागेको छ। त्यसको लागि हामीहरूले चाहिँ विवरण सङ्कलन गर्दैछौँ सँगै मन्त्रालयसँग। त्यति विवरण कुरा मात्रै भएको छ, अन्य कुराहरू समन्वय गर्न र हामीहरूलाई कुनै त्यस्तो किसिमको जानकारी माथिबाट पठाउनु भएको छैन र उखु कृषकहरूको पनि कुनै पनि त्यस्तो किसिमको गुनासो नआएको कारणले हामीहरू अगाडि बढ्न नसकेको अवस्था हो र हाम्रो पनि अब किनभने कृषकहरूले एउटा केही नाफा होला, एउटा रोजगारी सिर्जना हुने हिसाबले र जीवनस्तर सुध्रिने हिसाबले व्यावसायिक खेती उखु खेती गरेका छन् र उनले यदि रकम पाएका छैन भने उनको लागत पनि डुबेको अवस्था हुनसक्छ र त्यस्तो समस्या परेको छ भने प्रदेश सरकारबाट पनि अब के गर्न सकिन्छ त्यो अनुसार हामी अगाडि बढ्छौँ।
प्रदेश सरकारले कृषिलाई आधुनिकीकरण गर्ने र किसानहरूलाई प्रोत्साहित गर्नलाई विभिन्न किसिमका अनुदानहरू पनि दिने गरेको छ, सहुलियत ऋणका कार्यक्रमहरू पनि लुम्बिनी प्रदेश सरकारले गरिरहेको छ। यो सन्दर्भमा यहाँहरूले किसानहरूलाई हौसला दिनको लागि र किसानहरूले कृषि पेसालाई चाहिँ अझै अगालुन् र कृषितिर आकर्षण बढोस् भन्नका लागि प्रदेश सरकारका योजनाहरू के छन् छोटकरीमा बताइदिनुहोस् न।
सबैभन्दा तपाईँले त अब त्यो कर्जाको कुरा गरिहाल्नुभयो, कृषकहरू कृषि क्षेत्रमा लगानी नबढेको कारणले कृषि क्षेत्रमा लगानी बढाउने कुनै पनि उद्यमीहरू हुनुहुन्छ, चाहे समूह मार्फतबाट होस्, चाहे सहकारीबाट होस्, चाहे निजी कम्पनीबाट पनि किन नहोस्, त्यस्ता कृषकहरूलाई हामीहरूले ब्याजमा अनुदान दिएर कृषि क्षेत्रमा आकर्षित गर्नका लागि कृषिका कुनै पनि बिघामा हामीले अनुदान 1 करोडसम्म ब्याजमा अनुदान दिने कार्यक्रम पनि राखेका छौँ। यसका साथसाथै हामीले साना कृषकहरूलाई जोड्नका लागि करार खेती कार्यक्रम, जस्तो जससँग जमिन छ उसले खेती गरेका छैन र जसले खेती गर्न चाहन्छ उसँग जमिन छैन त्यस्तालाई जोडेर जमिन भएको कृषकलाई भाडा स्वरूप र पुँजीगत निर्माणका लागि सहयोग गर्ने कार्यक्रमहरू राखेका छौँ। यसका साथसाथै हामीहरूले धेरै कृषि उपजहरू विदेशबाट आयात भइरहेको अवस्थामा अब आयातलाई कसरी प्रतिस्थापन गर्न सकिन्छ र त्यसका लागि अभियानकै रूपमा कार्यक्रम ल्याउनुपर्छ भनेर हामीले मिसन कार्यक्रम पनि सञ्चालन गरेका छौँ। त्यसमा प्याज, लसुन, त्यसपछि मकैको हकमा पनि यो दाना उद्योगहरूले इन्डियाबाट मकै ल्याइरहेको अवस्था देखिएको छ। मकैको लागि त्यसो सुन्तला, कागती यस्ता कृषि उपजहरूमा हामीहरूले मिस अभियानकै रूपमा कार्यक्रमहरू सञ्चालन गरेका छौँ र चकलाबन्दीको आगमा पनि अलिकति यो साना कृषकहरूले उत्पादन गर्दा अलिकति आयात प्रतिष्ठान गर्न नसकेको र अलिकति व्यवसायीकरण गर्न नसकेको अवस्थामा चक्लाबन्दी कार्यक्रम पनि ल्याएका छौँ।
हामी कुराकानीको अन्तिममा छौँ। अन्तिममा आम कृषकहरूले जसले कृषिमा आकर्षण जसले कृषि पेसालाई अगाल्न खोजिरहनु भएको छ अगालिरहनु भएको छ उहाँहरूको पेसालाई टिकाउनको लागि र उहाँहरूको उत्पादनलाई बिकाउनको लागि प्रदेश सरकारको जवाबदेहिता के हुन्छ?
कृषिमै अब रिटेन हुनका लागि मेहरूले कृषि क्षेत्रमा संलग्न कृषक समूह सहकारी जो हुनुहुन्छ उहाँहरूलाई कुन सेक्टरमा असर परेको छ त्यसमा चाहिँ गएर हामीले कसरी सहयोग गर्न सकिन्छ कृषकसँग कसरी जोड्न सकिन्छ त्यस्ता किसिमका कार्यक्रमहरू हामीहरू ल्याएका छौँ। जस्तो सबैभन्दा पहिले हामीलाई बिउ बेर्नाको समस्या छ भने हामीले स्रोत केन्द्रहरू विकास गरेर प्रदेश सरकारको मातहतमा रहने स्रोत केन्द्रहरू स्थापना गरेर बिउ बेर्नाहरूको सुनिश्चितता गर्ने त्यसपछि गएर मलका कुरा गर्नुहुन्छ भने हामी प्राङ्गारिक मललाई पनि कसरी विस्तार गर्न सकिन्छ प्रदेशमा त्यतातिर पनि हामी अगाडि बढेका छौँ र प्रविधिका हकमा अनुदानको रूपमा नयाँ प्रविधिहरू छन् भने विभिन्न कार्यक्रमहरू मार्फतबाट प्रविधिमा सहयोग गर्ने त्यसपछि गएर अहिले सबभन्दा ठुलो समस्या भनेको यो कृषिमा श्रम नभएको कारणले अनि कृषि श्रमलाई प्रतिष्ठित श्रमको रूपमा नलिएको कारणले हामीले एउटा कृषि कर्मी रोजगारी कार्यक्रम पनि सञ्चालन गरेको छौँ। यसमा उनीहरूलाई सामाजिक सुरक्षा सहित रोजगारदाताहरूले जुन रकम उपलब्ध गराउँछन् त्यसमा पनि केही रकम थप गरेर कृषि पेसा पनि एउटा प्रतिष्ठित पेसा हो त्यो पेसाबाट पनि रोजगार सिर्जना हुन सक्छ भन्ने सोच राखेर कृषि कर्मीहरूलाई पनि हामीले सपोर्ट गर्ने कार्यक्रमहरू राख्यौँ।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानवाधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब सुनौ नवलप्रासी जिल्लाका उखु किसानहरूको समग्र अवस्था कस्तो रहेको छ, किसानको विषयमा सरकारले के भन्छ? उखु उत्पादक कृषक समिति पश्चिम नवलप्रासीका अध्यक्ष उमेश चन्द्र यादव।
हामीले के विश्वास छ भने नेपाल सरकारले जुन अब भित्र सम्पूर्ण भुक्तानी गराइसक्दै प्रतिबद्धता गरेको छ तदनुरूप कार्य पनि अगाडि बढेको छ। हामीले विश्वास लागेको छ कि अब यो मतदानभित्र हामीले सम्पूर्ण बाँकी भुक्तानी पाउँछौँ।
अहिले चाहिँ नवलपरासी जिल्लाका किसानहरूको कति जति बक्यौता रकम आउन बाँकी छ?
होइन, आजको डेटसम्म हेर्नु 18 करोड हाम्रो बाँकी भुक्तानी हामीले दाबी गरेको हो। यद्यपि उसको जुन तथ्याङ्क लिएका छौँ तथ्याङ्कमा लगभग 13-13.5 करोडको तथ्याङ्क नै दिएका छौँ। त्यो तथ्याङ्क नै एउटा क्लियर गर्ने भन्ने कुरा पनि अर्को हो भने ठिक छ, 13.5 करोड नै हो भने पनि त्यो 13.5 करोड भुक्तानी गरौँ, बाँकीको विषयमा छलफल गर्दै अगाडि बढौँला भन्ने कुरा पनि बाँकी हो। त्यस कारणले त्यो हामीले दावी गरेको लगभग 18 करोड नै बाँकी।
अब अहिले के कारणले होला यो आफ्नो रकम पनि नपाउनुको कारण चाहिँ के हुन सक्छ? सरकारले चासो नदिएको कारण होला कि अथवा व्यापारीहरू छन् उनीहरूले बदमासी गरेका कारण होला कि अथवा किसानकै कमजोरी भएको कारणले नै पैसा नआएको हो कि के हो?
तीनवटा कारण छ हेर्नुहोस्। यसमा सबभन्दा ठुलो जिम्मेवारी भनेको राज्यको गैर जिम्मेवारी पनि र हाम्रो उद्योगपतिहरूको बदनीय र हाम्रो हामी किसानहरूको बाध्यता यी तिनटै विषयले काम गरेको छ। कुन मामलामा सरकार बदलियत भन्नुहुन्छ भने सरकारले जुन गैर जिम्मेवारी पनि काम गरे हो नेहुङ्कुलाई राष्ट्रियवादीमा सिल गरिसकेपछि त्यसका पूर्वाधारहरू के हुन्? जस्तै समयमा मूल्य निर्धारण गर्नु, समयमा भुक्तानी पाउनु, उन्नत जातका बिउ बिजनहरू उपलब्ध गराउनु र सही समयमा मल खादको व्यवस्थापन गर्नु लगायतका विषयहरू नेपाल सरकारको दायित्वभित्र पर्छ। त्यो कुनै पनि नेपाल सरकारले जिम्मेवारी बोध गरेको अवस्था हामीले देखेनौँ।
हजुर,
दोस्रो कुरा उद्योगीहरूको बदलियत कहाँ भयो भने उद्योगीहरूले 2-3 अरब रुपियाँ जब 3-4 वर्षमा घुमाउन त्यसलाई अन्य ठाउँमा लगानी गर्न पाउँछनलाई प्रोत्साहित गरेर भए पनि उनीहरूको अन्य ब्याज प्रदर्शन रहेको छ नि। हाम्रो भन्नु 3 वर्षमा 2 अरबकै हिसाब गर्ने हो भने तपाईँको ब्याज चाहिँ कति पुग्छ? त्यस कारण यो उद्योगपतिहरूको बदलियत र हाम्रो बाध्यता के भने मङ्सिरको दोस्रो हप्तादेखि कतारले सुरु गर्नुपर्ने फागुन वसन्तभित्र हामीले मिललाई सम्बन्धित तिन मिललाई उनको बुझाइसक्नु पर्ने हाम्रो बाध्यता छ। किनभने हामीले बुझाएनौँ भने हाम्रो उनको सुक्दै जान्छ र प्रतिवेश चाहिँ गर्दै जान्छ। यी तिनटै अवस्थाका कारण चाहिँ अवस्था हाम्रो किसानहरूको गम्भीर भए हो र नेपाल सरकारले जुन अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो त्यो भूमिका निर्वाह नगरिदिए कारणले
पछिल्लो समयमा जुन उखु किसानहरूले आफ्नो मूल्य नपाउँदाखेरि उखु कृषकहरू उखु प्रतिको जुन एउटा विम बढेको थियो त्यो चाहिँ घट्दै गएको छ अथवा उखु किसानहरू विस्थापित हुने क्रम चाहिँ बढ्या छ भन्ने कुराहरू पनि आएको छ। नवलप्रासी जिल्लामा के छ? अवस्था बताइदिनुहोस् न।
नौलपरासीमै लगभग यहाँको इतिहास हेर्ने हो भने 65 वर्षभन्दा लामो इतिहास छ नौलपरासीको उखु खेतीप्रति र भैरवमा महेन्द्र सुगर मिल प्रारम्भ भएदेखि नै यहाँ उखु खेती हुने गरेका छ। झन्डै यो जिल्लामा लगभग 7,500 हेक्टेयरभन्दा बढी उखु खेती हुन्थ्यो, आजको कन्डिसनमा हेर्दा यो क्रमशः घटेर 5,000 हेक्टेयरमा पुगेको छ। उत्पादन भनेको लगभग 32 लाख क्विन्टल उत्पादन हुने हाम्रो जिल्ला आज आएर 10 लाखभन्दा घटेको छ। त्यस कारणले क्रमशः यो जुन उदासीनता उद्योगीहरूले जुन किसानलाई भुक्तानी नदिएर जुन नराष्ट्रता उत्पन्न गर्यो त्यसले समग्र रूपमा किसानलाई त निरुत्साहित गर्यो गर्यो, राष्ट्रिय उत्पादनलाई पनि यसले राष्ट्रिय स्तरमा हाम्रो राष्ट्रिय अर्थतन्त्रलाई पनि यसले
नवलप्रासी जिल्लामा 3 चिनी मिल छन्। ती चिनी मिलहरूमा किसानको 18,34,00,000 बकौता भुक्तानी पाउन बाँकी छ भन्ने कुराहरू पनि बेला बेलामा सुनिए। अहिले तिनटै जुन चिनी मिलबाट त्यति पैसा पाउन बाँकी हो कि अझै केही पाइसक्नुभयो?
होइन, अब सुरुवात केही भएको छैन। सस्ती भने हामी राजधानी केन्द्रित आन्दोलन गरिसकेपछि सुरुवात भएको छ र हामीले विश्वास सुरुवात जुन निरन्तरता दिएका छ यसलाई कायम राख्दै पौष वसन्तभित्र नेपाल सरकारले गरेको पछिल्लो सहमति अनुसार पौष वसन्तभित्र सम्पूर्ण भुक्ता गराइसक्नुपर्छ भन्ने हामीले सदनरूप कार्य पनि भइरहेछ हामी विश्वास गरौँ। विगतका सम्झौताहरू हेर्दा हामी वर्षौँ पुर्यौँ तर यसपालि चाहिँ विश्वास गरौँ भन्ने लाग्छ, किनभने अब किसानको शहादत नै भइसकेपछि आन्दोलनमा सहभागी एकजना किसान शहादत गर्नुभयो त्यति ठुलो उसमा पनि यदि भुक्तानी गराउन सकेन भने नेपाल सरकार यो सरकारको लागि पनि दुर्भाग्यपूर्ण, हामी उखु किसानको लागि त अवस्था हामी झेल्दै आइरहेका छौँ, त्यो अवस्था भोलिको दिनमा कस्तो हुने हो त्यो राज्यले पनि सोच्नु पर्ने गम्भीरता देखा।
अब यहाँले अघि भन्नुभयो नि तिनटा मुख्य कारणले गर्दाखेरि किसानहरू मर्कामा छन् अथवा किसानहरूले आफ्नो मूल्य पाउन सकेका छैनन् भन्ने कुरा छ, किसानले समयमै भुक्तानी पाउने अवस्थाको सिर्जना गर्नको लागि के गर्न जरुरी देख्नुहुन्छ?
दायित्व कहाँ हुन्छ भने समग्र सबभन्दा पहिले मूल्य निर्धारण मङ्सिरको पहिलो हप्तादेखि दोस्रो हप्ताभित्र उत्पादन लागत आधारमा हाम्रो उखुको उत्पादन लागत मूल्य निर्धारण र त्यसको भुक्तानी सुनिश्चित गरिदिनुपर्छ।
अब हामी कुराकानीको अन्तिम अन्तिममा छौँ। जुन उखु किसान गरेर जुन आफ्नो जीविकोपार्जन गर्ने भनेर एक हिसाबले लागिरहेको अवस्थामा र नेपाल सरकारले पनि कृषिलाई चाहिँ आधुनिकरण गर्ने र कृषिलाई मुख्य पेसाको रूपमा चाहिँ प्रमोट गर्ने भनिरहेको अवस्थामा के गर्यो भने साँच्चै उखु किसानहरू त्यसप्रति आकर्षित हुन्छन् भन्नुहुन्छ?
किसानलाई केही गर्नु पर्दैन, राज्यले 2-3 काम मात्रै गरिदियो भने हामीलाई विशेष गरी उखु किसानहरूलाईको सन्दर्भमा पहिलो कुरा के गरिदिनुपर्छ भने मैले बारम्बार आग्रह गरेको विषय मूल्य निर्धारण गरिदिने र उन्नत जातका बिउ जुन उन्नत जातका बिउ बिजन भन्दाखेरि हामीले अहिले उत्पादन गरेको जस्तै 1 बिघामा यदि हामीले 400-500 क्विन्टल उत्पादन गर्छौँ भने उन्नत जातका बिउ बिजन नेपाल सरकारले व्यवस्थापन गर्यो भने हामी यसलाई झन्डै दोब्बर उत्पादन लिन सक्छौँ, लगभग 1 बिघामा 100-200 क्विन्टल उत्पादन लिने अवस्था पनि छ। त्यस कारणले त्यसमा व्यवस्थापन र सही सन्दर्भमा मल खाद सिँचाइको व्यवस्था यदि हामीले गर्न सक्यौँ भने निश्चित पनि उनको किसानहरूलाई सकिन्छ। जुन आज विगत 3-4 सालदेखिको अवस्था जुन छ निरन्तर आत्मनिर्भर भइसकेको देशलाई पुनः त्यही अवस्थामा फर्काउन सकिन्छ र यसको लागि सम्पूर्ण सरकारवाला निकायहरू कृषि उद्योगी किसान र नेपाल सरकारको मुख्य अभिभावकीय भूमिका हुन्छ। यी सबैले एउटा आत्मा लिएर अगाडि बढेको खण्डमा निश्चित पनि राज्य समन्वय गरिरहेका छौँ, विभिन्न तहका सरकारहरूसँग पनि हाम्रो समन्वय के मामलामा छ भने एउटा ठोस कार्ययोजना बनाएर उखु किसानहरूप्रति ठोस कार्ययोजना बनाएर अगाडि बढ्यौँ भने ती ठोस कार्ययोजनाहरू बनाउँदै यी 3-4 कुराहरूलाई हामीले समावेश गर्न सक्यौँ। मूल्य निर्धारण, भुक्तानी प्रक्रिया र उन्नत जातका बिउ बिजन, समयमा मल खादको आपूर्ति र ₹50,000 मेट्रिक टन
उहाँ हुनुहुन्थ्यो उखु उत्पादक कृषक समिति नवलप्रासी पश्चिमका अध्यक्ष उमेश चन्द्र यादव उखु किसानहरूको अवस्थाका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। यिनै विषय वस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंज। हामीलाई nepalganj@insek.org.npमा पनि पत्र पठाउन र facebook.com/insekradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ। प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक महरिमा विसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।